हिमाल पहाड तराई जोड़ सबैलाई समाचार मा छिटो छौ मनोरंजन मागे हर बिहानी हर साझा संगे संगे तपाई हामी आहा रेडियो भेरी एफएम आहा रेडियो भेरी एफएम लै लै रेडियो भेरी एफएम
रेडियो भेरी एफएम 98.6 हरेबाट 102.7 वीरेन्द्रनगर सुर्खेतबाट
नमस्कार कार्यक्रम हाम्रो जोडीबाट दीपा कोइरालाको कार्यक्रम हाम्रो जोडी आउने गर्छ हरेक हप्ताको बुधबार साँझ 5 बजेको भेरी हाइलाइट्स पछि करिब 45 मिनटसम्म तपाईँको रेडियो रेडियो भेरी एफएम 98.6 102.7 मेगाहर्जमा यो कार्यक्रममा हामी एउटा जोडीलाई बोलाउँछौँ र उहाँहरूको जीवन भोगाएका क्रममा आएका उतार चढाव तिता मिठा अनुभवका साथै रमाइला क्षणहरूका बारे भलाकुसारी गर्छौँ र दाम्पत्य जीवनलाई कसरी सुमधुर बनाउन सकिन्छ र जीवन भोगाएका क्रममा आइपर्ने समस्याहरूलाई कसरी समाधान गर्नुपर्छ भन्ने बारेमा विभिन्न जोडीका अनुभव साटासाट गर्छौँ। आजको कार्यक्रममा आफ्ना अनुभव साट्नका लागि हामीसँग हुनुहुन्छ वीरेन्द्रनगर निवासी राइसा सपिङ सेन्टरका सञ्चालक नरेन्द्र कुमार कार्की र उहाँका धर्मपत्नी लक्ष्मी कार्की। स्वागत छ कार्यक्रममा यहाँलाई।
धन्यवाद।
यहाँहरू नि एकअर्काको जीवन साथी कसरी यो संयोग कसरी जुट्यो
भनौँ। यो हाम्रो लगभग 13-14 वर्ष भयो, 17 वर्ष भयो लमसम।
17 वर्ष कसरी चाहिँ भयो नि यो संवाद?
यो अब बुवाको अब यस्तै अफिस कोलपुर थियो, त्यस कारणले अब यस्तै गरेर बुवाले माग्नुभएको रहेछ, अब त्यसरी म यहाँबाट गएँ। त्यसपछि त्यसरी नै एक अवसरको भयो
पुरा माघी विवाह।
माघी विवाह
देख्नु भएको थियो यहाँले पहिला?
मैले देखेको थिएन,
चिन्जान थिएन यहाँले पनि। कसरी सम्भव भयो नि त्यो कुरा? चिन्जान थिएन, त्यसो
भए चिन्जान थिएन। अनि उस के अरे बुवा हुनुहुन्थ्यो है, कृषिमा सुब्बा हुनुहुन्थ्यो के अरे, अनि त्यतिखेर कृषिको उसमा चाहिँ मैले कार्यक्रम लिएर जान्थेँ। म फेरि प्रोजेक्टमा थिएँ, आइएनजिओमा प्लानमा, त्यतिखेर मेरो जब थियो। अनि कृषकहरूलाई त्यहाँ लिएर जाने बेला अनि बुवाले त मलाई त्यति ख्याल गर्नु भएन, मुवाले ख्याल गरिराख्नु रहेछ। अनि त्यसपछि प्रस्ताव राख्नुभयो बिहाको, त्यसै कारणले बिहा भयो।
हजुरसँग कहिले काहीँ गएको बेलामा कुरा गर्नुभयो कि सिधै परिवारसँग आउनुभयो?
नाइ, मसँग कुरा त गर्नुहुन्थ्यो, तर मैले चाहिँ म बिहा गर्दिनँ अहिले, म चाहिँ पढ्छु जब गर्छु भन्थे। अनि पछि त परिवारसँगै कुरा गर्नुभयो, त्यसपछि बिहे भयो।
कुरा चलिसकेपछि दुईटा बुढाबुढीलाई देखाउने, केटाकेटी देखाउने, भेटघाट गराउने त्यस्तो भयो?
त्यो भयो,
जानुभयो,
गएर हेरेर त्यसपछि कुराकानी चलाइयो।
कति समय रह्यो नि
कुराकानी बिचमा? लम एकदिनभरिको,
एकदिनभरि
भयो। त्यसपछि आएर अब त्यति नै हो।
अब परिवारले कुरा गर्दाखेरि अब सुर्खेत अनि बाहिर होइन हुँदा अब कस्तो हो के हो परिवार भन्ने त्यस्तो केही भयो कि भएन परिवारमा? पारिवारिक सम्बन्ध थिएन यहाँ?
थिएन त्यस्तो चाहिँ थिएन। तर चाहिँ कस्तो भयो भनेपछि मैले त अब बिहा नै नगर्ने भन्नेमा थिएँ। अनि पछि मम्मीहरूले बुवाहरूले अनि अब हामीहरू बुढो भइसक्यौँ अनि तिमी कान्छी छोरी बिहा गर्नुपर्छ, कतिखेर हो के हो थाहा छैन भनेर भन्नुभयो। अनि त्यसपछि चाहिँ अनि मैले अनि हुन्छ भनेर बिहा गरेँ। अनि मलाई त्यति टाढा किन पठाउनु भएको त नेपालगञ्जतिर, अनि कोलपुरको मान्छे म, नेपालतिर पनि त भेटिन्थ्यो होला भन्दाखेरि तिम्रो भाग्यमा त्यहीँ लेखेको होला, त्यही भएर राम्रो हुनुहुन्छ ज्वाइँहरू अनि घरको परिवार पनि सबै राम्रो लाग्यो हामीलाई, त्यही भएर हो भनेर।
यहाँ देख्नु त भएको थिएन नि हजुरको माइतीले?
नै देखेको थिएनौँ, हामीले त कसैलाई पनि देखेको थिएनौँ। खालि अब यस्तै एकजना आफ्नो मान्छे हुनुहुन्थ्यो दैलेखको, अनि उहाँ दैलेखको मान्छे पनि फेरि कार्की नै हुनुहुन्थ्यो, अनि त्यही भएर आफ्नै जस्तै गर्नुहुन्थ्यो उहाँहरूले। उहाँहरूकै विषयले गर्दाखेरि हामीहरूले विश्वास मानेरै गऱ्यौँ, अहिले ठिकै छ।
उहाँसँग बुवा मम्मीले सोध्नु भयो होला कस्तो परिवार हो के हो भनेर?
हजुर, सोध्नु त सोध्नु भएको थियो, अनि ठिकै हुनुहुन्छ, राम्रो हुनुहुन्छ, मेहनती हुनुहुन्छ अनि भनेर भन्नुभयो। अनि त्यसपछि गरेको बिहा
कति वर्ष भयो नि अहिले हजुरहरू वैवाहिक बन्धनमा बाँधिनु भएको?
17 वर्ष पुग्यो नि।
17 वर्ष भइसक्यो। यो 17 वर्षलाई पछाडि फर्केर हेर्दा कस्तो लाग्छ? कहाँ पुग्यो, कस्तो थियो?
पहिलाको हेरेर त अहिले त धेरै अब बुढो पनि भइहाल्यो, उमेर पनि अब एकदम एजेड भइगयो, पहिलाको जस्तो छैन अब अहिले।
अरू पारिवारिक आर्थिक रूपमा पनि केही फरक
त भयो? पहिलाको अब अल्लाउरे मानी, अब अहिले त अब कमाउनु पर्छ, केटाकेटीलाई हेर्नुपर्छ, अब त्यसै अब पढाउनु पर्छ, अब सबै सोध्नु पर्यो त।
विवाह
वर्ष त्यही हो, त्यही लाग्यो।
कस्तो महसुस गर्नुहुन्छ नि 17 वर्षलाई फर्केर हेर्दाखेरि?
17 वर्षलाई फर्केर हेर्दाखेरि पहिला त बिहे नगर्दाकै जिन्दगी राम्रो रहेछ जस्तो लाग्छ। अनि त्यतिखेर अब जे भन्यो आफू एक्लै गर्न पाइन्थ्यो, अब अहिले त सोध्नुपर्ने, जे गर्दा नि सोध्नुपर्ने भएको भएर अनि अलिकति गाह्रो लागेको थियो। अब त्यस्तै त्यस्तै फेरि अब म त जब गरेको मान्छे आइएनजिओमा, घर बस्नु त्यत्तिकै मन लागेन, अनि म एउटा पसल गर्छु भनेर सोधेँ उहाँलाई, अनि उहाँले चाहिँ भन्नुभयो हुन्थ्यौ नगर, अनि भइहाल्छ, भाडामा दिए नि भइहाल्छ घर भन्नुभयो। त्यसपछि मैले भने नै मलाई कस्तो गर्नु मन लाग्छ, म फेरि पहिला आइएनजिओमा जब गरेको मान्छे, बाहिर हिँडेको मान्छे, त्यही भएर घर बस्नु मलाई त्यति मन लाग्छैन, केटाकेटीहरू पनि हुर्किहाले भनेर भने, त्यसपछि ल गर न त भनेर जेन्ट्सको नगर लेडिजको व्यापार गर भन्छु, अनि त्यसपछि मैले लेडिजको व्यापार गरेँ, अहिले ठिकै छ।
भनेपछि आर्थिक रूपमा त्यसले सशक्त बनायो?
आर्थिक रूपमा चाहिँ अहिले कमाइ ठिकै छ, अब पहिला झन् त्यो अलिअलि अहिले अहिले घटेछ अलिकति व्यापारमा, तर ठिकै छ, कमाइ ठिक छ।
अब विवाह गरेर नेपालगञ्ज तराईमा बसेको मान्छे सुर्खेत आउनुभयो, अझ बाहिर हेर्दा त सुर्खेतलाई निकै ठुलो पहाड हो, पहाडी एरिया हो भन्ने पनि बुझाइ छ होइन, यहाँलाई पनि सुरु सुरुमा विवाह गरेर आउँदाखेरि हो सुर्खेत कस्तो होला के होला भन्ने त लाग्यो होला?
त्यो त लागेको थियो, बाटो हेर्दै रुँदै रुँदै आएको थिएँ म त्यो दिन, बिहाको दिन बाटो हेर्दाखेरि एकदमै नराम्रो लाग्यो, अनि पहाड जति आउँदै जान्छौँ हामी उति पहाड पहाड जस्तै लागेको थियो, अनि नमजा लागेको थियो, कस्तो ठाउँमा जाने होला म, कस्तो ठाउँमा मेरो बिहा भयो होला जस्तो लागेको थियो, पछि फेरि आफ्नो भाग्यकै खेल त होला भनेर जस्तो लाग्यो। अनि ठ्याक्क यो सुब्बाकुना धुलाबीदेखि यतातिर चाहिँ रमाइलो बत्ती बोलेको देख्दा रमाइलो लाग्यो, त्यतिखेर बाटोमा नि बत्ती बोल्थ्यो, अहिले चाहिँ अब सोलरले राम्रै गरेछ, बिचमा थिएन बत्ती, तर त्यतिखेर चाहिँ बत्ती असाध्यै थियो र अनि राम्रै रहेछ भने जस्तो लाग्यो।
त्यहाँ आइसकेपछि उज्यालो लाग्दा
जङ्गल जस्तो रहन्छ जस्तो लाग्यो फेरि।
अब नयाँ मान्छेलाई विवाह गरेर घरमा ल्याइयो होइन, एक किसिमले एउटा नयाँ मान्छेको जिम्मेवारी पनि आफूमा आयो, अर्को सँगसँगै पारिवारिक रूपमा पनि विवाह गरिसकेपछि परिवारको पनि अलिक बढी नै जिम्मेवारी हुन्छ होइन, त्यस्तो महसुस गर्न पाइयो कि पाइएन?
महसुस भन्नाले अब घरमा आइसकेपछि त अब राम्रै तरिकाले अब महसुस त भयो, बुवा आमा हुनुहुन्थ्यो त्यति बेला, सबै हुनुहुन्थ्यो, अडाइ अडाउने काम पनि गरिरहनुहुन्थ्यो, त्यहाँबाट यिनीहरू अब जियोस् यताउता, अहिले अब बुवा आमा हुनुहुन्न, अब नभएको हुनाले अलिक गाह्रो नै छ भनौँ,
सबै
सबै जिम्मेवारी आफै पनि परेको छ।
विवाहको कति पछि आमा भन्नुभयो नि?
बिहाको 2 वर्षपछि बित्नुभयो बुवा, अनि मेरो काखमा बित्नुभयो, काठमाडौँको हजुरको काठमाडौँमा टिचिङ हस्पिटलमा बित्नुभयो बुवा, अनि त्यसपछि अनि मलाई नमजा त लाग्यो, किनभने मलाई सासु र ससुराले नै बिहा गरेर लिएर आउनुभएको भएर मलाई चाहिँ कस्तो कस्तो लागेको थियो, तर पनि मेरो श्रीमानले धेरै मलाई माया दिनुभयो, त्यही मायाले नै जितेर म अहिले ठिकै छु।
परिवारको जिम्मेवारी पनि अब सासु नभएपछि अझ थपियो होला
है? हजुर, परिवारको जिम्मेवारी पनि थपियो, त्यतिखेर जेठाजुहरू जेठान दिदीहरू छुट्टिनु भएको थियो, अनि मैले चाहिँ ससुरा बुढो भइसिन्थ्यो, पेन्सनमा रिटायर भएर हुनुहुन्थ्यो, त्यसपछि एकजना देवर हुनुहुन्थ्यो, अनि उहाँलाई स्याहार्नु पर्ने भएको भएर अनि मैले जागिरी पनि छोड्ने अवस्था आएर मैले जागिरी छोडेर बसेँ, हजुरको कति भनेपछि 7-8 वर्ष त्यसै बसेँ, त्यसपछि व्यापार गरेँ, अहिले व्यापार गरेको पनि हजुरको 9 वर्ष भयो,
9 वर्ष पुग्यो
हजुर।
अनि विवाहको कति पछि चाहिँ आमा भन्नुभयो नि?
बिहाको म 2.5 वर्षपछि बनिहालेँ।
कस्तो महसुस हुँदो रहेछ आमा भन्दा?
आमा भन्दाखेरि महसुस त कस्तो गाह्रो त गाह्रै हुन्थ्यो, तर चाहिँ मलाई रहर चाहिँ लाग्थ्यो, अनि मलाई चाहिँ छोरीको रहर लाग्थ्यो असाध्यै, अनि मेरो छोरी नै भयोस् भने जस्तो लाग्थ्यो, र मैले मेरो छोरी नै जन्माएँ, सुरुमा चाहिँ पहिलो बच्चा मेरो छोरी नै।
परिवारमा बच्चा भइसकेपछि अझ पुरुषहरूलाई जिम्मेवारी बढी दिन्छ समाजले होइन, त्यस्तो महसुस गर्नुभयो लाग्यो त्यस्तो कि आफै यस्तै हो सबैको?
होइन, त्यो अब बच्चा बच्ची जन्मिएपछि त अब धेरै जिम्मेवारी हुन्छ नि, त्यसपछि अब केटाकेटी अब पुर्याउनु पर्यो, लैजानु पर्यो, स्कुल लैजानु पर्यो, यता उता ग्राम बरो सबै जिम्मेवारी परेको छ अहिलेसम्म।
अब ससुराली टाढा होइन जानुपर्ने, अब समय मिलाउनु पर्यो जाने आउने, परिवारको समय अब चाडबाडमा जाने होला, कतिको त्यसलाई व्यवस्थापन गर्न सहज हुन्थ्यो पहिला पहिला?
पहिला पहिला त अब कहिले बिहाको त्यो बिहा भइसकेपछि त अब पुर्याउन लैजानु पर्ने, सधैँ आफैले लैजानु पर्ने, ल्याउनु पर्ने, सबै अब के गर्ने, अब त्यसले गर्दाखेरि अब टाइम टाइममा यस्तो चाडबाडमा पुर्याउने ल्याउने गरिन्छ।
कहिले काहीँ हो टाढा विवाह गरिएछ भन्ने जस्तो महसुस हुन्थ्यो कहिले?
महसुस त भयो, किनभने सुर्खेतमा चाहिँ प्रायः जसो चेलीबेटीहरू यहीँकै हुनुहुन्छ अनि घर पनि यहीँ, माइती पनि यहीँ भएको हुनुहुन्छ, त्यही भएर कहिलेकाहीँ त एकदम टाढा आए जस्तो लाग्छ। तर फेरि कोही कोही साथीहरू चाहिँ टाढाको नारायणघाटतिर हुनुहुन्छ अनि उहाँहरूलाई देख्यो भने फेरि चित्त चाहिँ बुझ्छ
हजुर। के भनेर बोलाउनुहुन्छ नि उहाँलाई यहाँले?
मैले भना सुनु भनेर बोलाउँछु।
नामले नै पहिलेदेखि नामले बोलाउनुहुन्थ्यो?
अब अहिले त राइसाको मम्मी भनेर बोलाउँछु, पहिला सुरु भनेर बोलाउँथेँ।
सुरु सुरु सुरुमा विवाह गर्ने बित्तिकै अलिक गाह्रो हुन्थ्यो बोलाउनेमा?
बोलाउँदाखेरि गाह्रो हुन्थ्यो, गाह्रो हुन्थेन, सुनु भनेर बोलाउँथेँ। अहिले अहिले छोरीको नामबाट ऊ गरेर बोलाउँछु।
किन अब नाम उहाँको चेन्ज नबोलाएर छोरीलाई बोलाएर?
राइसाको मम्मी भन्यो भने अब छोरीको नाम पनि आयो, उसको मम्मीको नाम पनि आयो।
यहाँले चाहिँ कसरी बोलाउनुहुन्छ?
मैले चाहिँ राजा हजुर भन्छु
पहिल्यैदेखि।
हजुर पहिल्यैदेखि
सजिलै हुन्थ्यो बोलाउनलाई? कतिको कहिलेकाहीँ दकस लाग्ने परिवारमा सासू ससुरासँग हुँदा
गाह्रो हुन्थ्यो, त्यतिखेर चाहिँ हजुर मात्रै भन्थे, अब सुन्नु भयो भने सुन्नुभयो, सुन्नु भएन भने वास्तै गर्थेन, अप्ठ्यारै लाग्थ्यो त्यतिखेर चाहिँ हजुर।
महिलाहरूलाई गाह्रो हुन्छ होइन बोलाउने?
हजुर हजुर, बोलाउने क्रममा त महिलाहरूलाई धेरै गाह्रो हुन्छ, पुरुषहरूलाई चाहिँ सजिलो हुँदो रहेछ, उहाँहरूले चाहिँ बोलाइहाल्नुहुन्थ्यो, मलाई चाहिँ गाह्रै भएको थियो।
अब यहाँहरूसँग हामी एउटा गीत सुन्छौँ कार्यक्रममा होइन, यहाँहरूको रोजाइमा छ यस्तो गीत चाहिँ मनपर्छ भन्ने कुनै
भन्नाले त अब त्यो मनपर्छ
यहाँहरूको रोजाइमा हामी कार्यक्रममा गीत सुन्छौँ। कार्यक्रममा अब हामी आजका हाम्रा अतिथिको रोजाइमा रहेको गीत सुन्छौँ, साथमा हामी छोटो विश्राम पनि लिनेछौँ। विश्रामपछि आजका हाम्रा अतिथि नरेन्द्र कुमार कार्की र उहाँका धर्मपत्नी लक्ष्मी कार्कीसँगको भलाको सारी त छँदैछ, कार्यक्रमको साथमै रहनुहोला। विश्रामपछि स्वागत छ तपाईँलाई कार्यक्रम हाम्रो जोडीमा, प्राविधिक साथी सुरेश सहर स्टेशनका साथी कुमारको साथमा म दिपाको तर्फबाट। कार्यक्रम हाम्रो जोडी आउने गर्छ हरेक हप्ताको बुधबार साँझ 5 बजेको भेरी हाइलाइट्स पछि करिब 45 मिनटसम्म तपाईँको रेडियो रेडियो भेरी एफएम 98.6 102.7 MHz। यो कार्यक्रममा हामी एउटा जोडीलाई बोलाउँछौँ र उहाँहरूको जीवन भोगाईका क्रममा आएका उतार चढाव, तिता मिठा अनुभवका साथै रमाइला क्षणहरूका बारे भलाकुसारी गर्छौँ र साथमा रमाइला गीत संगीत पनि सुनाउँछौँ। अब फेरि कार्यक्रमलाई अगाडि बढाउँ। आजका हाम्रा अतिथि राइसा सपिङ सेन्टरका सञ्चालक नरेन्द्र कुमार कार्की र उहाँका धर्मपत्नी लक्ष्मी कार्कीसँगको भलाकुसारीबाट। यहाँहरूलाई फेरि पनि स्वागत छ कार्यक्रममा। बुढाबुढीहरू अहिले चाहिँ भर्खर विवाह गर्ने बित्तिकै घुम्न जाने होइन चलन छ, यहाँहरू त्यसरी घुम्न जाने
भन्नाले? अब कहिलेकाहीँ अब यस्तो घुम्न त गइरहेको छ भन्नाले, काम विशेषले घुम्ने पनि काम पनि होस्, घुमै पनि होस्, त्यस्तै तरिकाले गइरहेको छ
घुम्नैकै लागि भनेर।
त्यसो भन्नाले अब मन्दिरहरूमा घुम्नैकै लागि भनेर गइन्छ, अब जस्तो मनोकामना उता भन्नाले काठमाडौँतिर गयो भने यता काम पनि होस्, एक काम पनि होस्, यता घुमाइ पनि होस्, त्यस्तो तरिकाले गइरहेको छ।
अब विवाह गर्ने बित्तिकै जोडीहरू घुम्ने त्यस्तो कहिले मौका पर्यो सुरु सुरुमा?
सुरु सुरुमा घुम्ने मौका पर्यो भन्दा नि एकचोटि हामी काठमाडौँ गएको थियौँ घुम्न, कति सालमा भनेपछि हजुरको 58 सालमा गएको थियौँ, अनि त्यही घुमेर यसो घुम्यौँ हेऱ्यौँ, रत्न पार्कहरू हेऱ्यौँ, यताउति हेऱ्यौँ अनि आयौँ। त्यतिखेर चाहिँ अचम्म लाग्थ्यो घुम्दाखेरि, कति ऊ लाग्थ्यो कि कस्तो राम्रो रहेछ काठमाडौँ, यस्तो रहेछ उस्तो रहेछ जस्तो लाग्थ्यो। आजभोलि चाहिँ अब आफूलाई महिनामा 2 चोटि कहिले महिना महिना जानु परेको भएर आजभोलि चाहिँ अनि त्यस्तो खासै लाग्दैन,
किन जानु पर्यो होला
बाटो सम्झिँदाखेरि त्यस्तो पनि लाग्छ, तर चाहिँ आफ्नै सुर्खेतै राम्रो लाग्छ जति गरे पनि। घुम्न चाहिँ घुमियो काठमाडौँ।
अब लामो समय यहाँले व्यापार गरिसक्नु भएको छ, लगभग 9 वर्ष सुर्खेतमा होइन, लेडिज पसल नामै चलेकै पसल छ राइसा, त्यसले गर्दा पनि आफूलाई अलिकति अरूभन्दा फरक बनाउँछ घुम्ने डुल्ने जाने आउने व्यक्तिहरूसँग सम्पर्क, आर्थिक लेनदेनको कुराहरू होइन, त्यसले अलिकति महिलालाई सशक्त पनि बनाउँछ सामाजिक रूपमा?
त्यस्तो भन्दा पनि कस्तो भनेपछि, अब म पहिला उहाँसँग डराउँथेँ होइन, अब कस्तो पनि अब त्यत्तिकै जानु हुँदैन अनि त्यत्तिकै कतै एक्लै हिँड्नु हुँदैन भन्नेमा अलिक डर लाग्थ्यो अनि उहाँ पनि डराउनु हुन्थ्यो महिला केटाकेटी एक्लै पठाउन गाह्रो हुन्छ होला भन्ने जस्तो हुन्थ्यो भने आजभोलि चाहिँ ढुक्कसँग अब लेडिज सिटहरू पाइन्छ अब बसमा पनि त्यस्तै महिला सिट भनेर छुट्याएको हुन्छ के अरे अनि जान पनि सजिलो हुन्छ अनि त्यस कारणले उहाँलाई नि केही अप्ठ्यारो हुन्न अनि मलाई नि उहाँ ढुक्कसँग सामान बनाउन अनि सजिलो हुन्छ पहिला चाहिँ अलिक गाह्रै हुन्थ्यो सुरुमा चाहिँ
सामान पठाउन पनि गाह्रो
आफूलाई हजुर पठाउन पनि गाह्रो आफूलाई जान पनि गाह्रो हुन्थ्यो अहिले चाहिँ सजिलो भएको छ
कतिको सहयोग हुन्छ नि पसलमा
सहयोग त अब बुढाबुढी नै दुईटै लागेर अहिलेसम्म काम गरिरहेका छौँ यताउता अब उनीहरू सामान लिन गएको बेला मैले अब दोकान कुर्दिने म गएको बेला उनीहरू कुर्ने त्यस्तो भइरहेको छ
भनेपछि पसलमा हजुर बस्दा पनि महिलाहरू आउन
आउँछन् अब पुरानो पसल भयो अब त्यसले गर्दाखेरि पनि अब दाई बसे पनि पहिला बसेन
पहिला सुरुमा चाहिँ उहाँले के भन्नुभयो भनेपछि जेन्ट्सको पसल नगर लेडिजकै पसल गर अनि तिमी बस्ने हो म बस्ने होइन अनि तिमीले चलाउने हो म त जागिरी गर्ने हो भनेर भन्नुभयो अनि मैले चाहिँ एक्लै चलाएँ चार वर्ष भएपछि चाहिँ अनि फेरि मैले भ्याउन सकिनँ अनि उहाँले जागिरी छोडेर अनि दुवैजना त्यही पसलमै छ मैले
पसलमा धेरै काम हुन्छ नि होइन सामान बेच्ने भन्दा नि ल्याउने लैजाने पैसाको व्यवस्थापनको कुरा ब्याङ्क जानु पर्यो हाल्नु पर्यो सबै कुरा
सबै काम गर्नु पर्यो के गर्नु पर्यो एक्लै त सम्भवै छैन कहिले ब्याङ्क दुगुर्नु पर्यो कहिले अब सामान लिन दुगुर्नु पर्यो त्यसले गर्दाखेरि सबै
अब यहाँको 9 वर्षको अनुभवले भन्छ नि व्यापार भनेको अपार हुन्छ होइन जागिर भन्दा व्यापार राम्रो भन्छन् त्यो किसिमले हो गर्न सकेपछि
त्यो किनभने जागिर भन्दा व्यापार ठिकै छ गर्न सक्नु पर्यो खटिन सक्नु पर्यो राम्रै छ
मान्छेलाई रिजाउनु
पर्यो त्यही हो
बोलीचाली व्यवहार पनि चाहिँ
हजुर बोलीचाली चाहिँ अब उहाँहरूले जति रिस उठ्ने कुरा भने पनि आफू नरिसाएर आफू हाँसेरै बेच्नु पर्यो अनि बिक्री हुन्छ आफू रिसाइदियो भने त बिक्री नै हुन्न नि त्यही भएर हामीलाई पनि थाहा छ हामी रिसाउँदैनौँ हाँसेरै व्यापार गर्छौँ अहिलेसम्म त्यस्तै लाग्छ सबैलाई दिल जितेरै गरे जस्तो लाग्छ
कहिलेकाहीँ ठाक्क ठुक्क पर्छ बुढाबुढीमा
ठाक्क ठुक्क पर्छ कहिले काहीँ छोराछोरीको लागि नै पर्छ अब त्यस्तो पसलको लागि चाहिँ पर्दैन छोराछोरीले कहिले काहीँ यसो गरेन उसो गरेन भनेर भन्नुहुन्छ उहाँले अनि म छोराछोरीलाई टाइम दिन सके होइन अब पसलमै बिजी हुन्छु म त्यही भएर नानु बाबुलाई त्यति टाइम दिन सक्दिनँ अनि तिमीले पढाइनौ यताउति भन्नुहुन्छ कहिले काहीँ अनि फेरि आफै फेरि अँ पसल छ त्यसले गर्दा होला भनेर फेरि अनि आफूले पनि आफैलाई अब गर्नुहुन्छ त्यस्तो केही परेको छैन
भनेपछि पर्छ कहिले काहीँ हुनु पनि पर्छ नि होइन
यतिको हुनु पनि पर्छ
बुढाबुढीमा
अब यतिको भएन भने के हो र
रमाइलो
हो त्यही त
कहिले काहीँ लामो समयसम्म नबोलेर बस्ने त्यस्तो हुन्छ कि
हुँदैन त्यस्तो छैन भन्नाले अब बढी झगडा पऱ्यो भने 1 घन्टासम्म नबोल्ने त्यसपछि पछि बोलिहाल्ने
पैसा
हालिदिनुहोस् त भन्नु पैसा हाल्नु पर्यो यताउता केटाकेटीको कारणले अलिक झगडा उठ्छ
कसलाई चाहिँ लामो रिस उठ्छ नि बढी
होइन दुइटै उस्तै छौँ एकैछिन मात्रै रिस उठ्छ उहाँलाई नि मलाई नि
लामो समय
रिस उठ्दैन
मेरो श्रीमतीको यो पक्ष चाहिँ एकदमै राम्रो भन्ने के लाग्छ यहाँलाई
अब भनौँ अब हाँसेर टाढिदिने कुराकानी हाँसिदिने त्यसपछि कुराकानी टाढिदिने त्यही नै छ
जे कुरा होइन
हाँसेर टाढिदिने त्यही नै ठिक छ नातिने
कहिले चाहिँ कहिले काहीँ यो चाहिँ नगर्दै आए हुन्थ्यो भन्ने लाग्छ नि केही छ त्यस्तो
नै त्यस्तो छ
हाँसेर नटाढेर सिरियस भएर कुरा लिइदिने हो कि
त्यही हो
मेरो श्रीमानको यो पक्ष चाहिँ राम्रो भनेर कसरी हेर्नु केलाई हेर्नुहुन्छ
मेरो श्रीमानको अब राम्रो पक्ष भन्नाले राम्रै हुनुहुन्छ
यो चाहिँ राम्रो भन्ने
यो चाहिँ राम्रो भन्ने कि
भनेपछि कुनै पनि याद छैन भन्नु पऱ्यो कि
सबै गुण छ एउटा कहिलेकाहीँ खानुहुन्छ र मात्रै हो
त अब सधैँ काम गरिराखेपछि कहिलेकाहीँ त्यो छुट्टी पनि चाहियो भन्ने हुन्छ होला होइन
हजुर कहिलेकाहीँ चाहिँ यसो गर्नुहुन्छ र मात्रै हो नत्र पनि त्यस्तो केही पनि हुनुहुन्न
कहिलेकाहीँ त हुनु पनि पर्यो नि
त्यसलाई भगवान् नै छुट गर्छ नि अलिअलि त
सधैँ काम
गरेर कहिले त थकाइ पनि मिल्नु पर्यो नि
त्यसलाई
सामान्य रूपमा हेर्नु पर्यो
अब बुढाबुढी मानी अब यहाँहरू त लगभग खाना बनाउन त्यति साह्रो भ्याउनुहुन्न होला तर मेरो श्रीमानको यो खानेकुरा चाहिँ असाध्यै धेरै रुचि छ भन्ने के छ थाहा छ के चाहिँ मनपर्छ उहाँलाई
उहाँलाई सबभन्दा मनपर्ने हो नि खसीको मासु मैले बनाएको असाध्यै मनपर्छ उहाँलाई अनि खसीको मासु चाहिँ मन पराउनुहुन्छ धेरै. फेरि धेरै खानु पनि हुँदैन मासुहरू भन्ने पनि अब लाग्छ र कहिले खानु न, तर खाइन्छ हल्का अब हप्ताको तिनचोटि त खाइन्छ. फेरि
अनि मन नपराउने चिजहरूमा त्यस्तो घरमा केही पाकेको बेला हुन्छ नि यो चाहिँ नबनाए पनि हुन्थ्यो नि भन्ने.
मलाई सबभन्दा मन नपर्ने भनेको त्यही सिन्कीको झोल हो. कहिले हामी मम्मी छोरीलाई चाहिँ असाध्यै मनपर्छ, अनि कहिले काहीँ सिन्की बनाएर खाउँ है भन्यो भने मलाई चाहिँ दाल बनाइदेऊ अनि तिम्रो आमा छोरीले सिन्की बनाऊ भनेर भन्छ. अनि बाबुले चाहिँ खान्छ, दाल पनि खान्छ सिन्की पनि, उसलाई चाहिँ दुइटै मनपर्छ.
उहाँको रुचि चाहिँ के छ खानामा
भन्नाले? यिनीहरू पनि लम मैले खाएँ जस्तै मासु नै मन पराउँछन् प्रायः जस्तो. हप्तामा तिनचोटि भनिसकेँ नि अघि नै,
आफूलाई मन परेर
त्यही भएर मासु नै मन पराउने गर्छन्. तरकारीमा प्रायः जस्तो दाल फेरि मलाई बढी चाहिन्छ.
बाहिरबाट ल्याउनु पर्ने अरू केही चिजहरू रुचिको हिसाबमा हेर्दा
नै त्यस्तो त केही छैन.
यहाँले बनाएर खुवाउनुहुन्छ कि नै कहिले काहीँ?
कहिले काहीँ त अब अस्ति लगभग अब भदिनी पनि बाहिर, त्यसपछि आएर परिवार बाहिर, सबै बाहिर खाना त पकाउने मै भयो कि भन्छ.
इमर्जेन्सीमा
अरू बेला बनाउनु,
अरू बेला बनाएको स्वाद कहिले काहीँ ओहो आज मलाई खाना बनाउनु मन लाग्छ भन्ने त्यस्तो हुन्छ कि हुनु उहाँबाट?
उहाँ त कस्तो हुनुहुन्छ भने म मिन्स भएको बेलामा उहाँले खाना पकाउनु भयो भने पकाउनु त पकाउनुहुन्छ खाना, तर चाहिँ पस्किने बेलामा चाहिँ खाना धेरै पस्किदिनुहुन्छ, सबै थोक धेरै हुन्छ होइन थालमा, अनि मलाई हेला गरेर दिए जस्तो लाग्छ र रुन्छु म त. मलाई कस्तो हेला गर्नुभएको होला, म महिनामा एकचोटि छुइने मान्छेलाई, उहाँलाई त मैले कस्तो इज्जत सागसँग दिन्छु, उहाँले मलाई यसरी किनिदिनु होला भने जस्तो लागेर रुन्छु. अनि त्यसपछि उहाँले के भन्नुहुन्छ, होइन तिमीले धेरै खाउली भनेर हालिदिएको भन्नुहुन्छ.
त्यो हो कि अब अर्कोचोटि फेरि थपिदिनु नपरोस् भनेर हो कि?
होइन होइन, त्यो एकैचोटि अब हालिदियो भने अब एकैचोटि थालमा हालिदिने,
त्यो
फेरि पस्किनु पऱ्यो भने भाडा धेरै पनि उनु हुनु भयो, त्यही सजिलो हुन्छ भनेर त्यही
सजिलोको लागि
एकैचोटि सबै हालिदियो भने भाडा पनि एउटै थालमा हाल्नु पऱ्यो, आनन्द भयो,
झन्झटै
भएन. अब छ सातवटा ठाउँमा हालिदियो भने त गाह्रो त उनीहरूलाई पनि भयो, पानीको समस्या.
कतिको झन्झट लाग्छ नि पकाउनु?
पकाउनु त ठिकै छैन,
सजिलो
सजिलै हुन्छ.
के मिठो हुन्छ नि उहाँले बनाएको? सबभन्दा मिठो के हुन्छ स्वाद याद?
उहाँले पकाएको खासै मिठो त केही पनि हुन्न,
महिनामा एकचोटि बनाउँदा होइन,
त्यही पनि बाध्यताले खानै पर्छ. मिठो चाहिँ पकाउन जान्नुहुन्न, त्यस्तो मिठो चाहिँ केही पकाउनुहुन्न. कहिले काहीँ चाउमिन चाहिँ मिठो पकाउनुहुन्छ, बाँकी अरू केही मिठो पकाउनुहुन्न खानेकुरा चाहिँ.
अरू बाहिरी काममा चाहिँ ढुक्क छ?
हजुर, बाहिरी काममा चाहिँ ढुक्क छ, काम चाहिँ गर्नुहुन्छ, यताउति सहयोग गर्नुहुन्छ.
कहिले काहीँ लाग्दैन हो खाना पकाउनमा अलिकति सहयोग गरिदिएको भए सजिलो हुन्थ्यो भनेर?
त्यस्तो त लाग्दैन खासै, मलाई फेरि खाना पकाउन एकदम रुचि, खाना पकाउँछु म चाहिँ अचम्म. अरू झ्याउ मान्छन्, मलाई चाहिँ कस्तो लाग्छ भने खाना पकाउन यताउति गर्न टाइम पनि धेरै लाग्दैन, अनि त्यही भएर पनि सजिलो.
यहाँहरू त अब साँझमा सबै बन्द गरेर एकैचोटि जम्मा भएर यसरी पकाएर खाने पनि हुन्छ होला होइन, कि पहिले तयार गरेर बस्नुहुन्छ?
अब पहिला पसल अलिक सानो हुँदाखेरि त बिहान नै बिहानकै सब्जीहरू दालहरू फ्रिजमा राखेर खाने गर्थ्यौँ, अनि अहिले त अब पसल ठुलो छ, अनि एकजना बहिनी हुनुहुन्छ पकाउनुहुन्छ, उहाँले
मान्छे भएपछि सजिलो
चाहिँ हुनुहुन्छ एकजना पकाउने, अनि पकाउनुहुन्छ, खुवाउनुहुन्छ, खानुहुन्छ, अनि आफू जानुहुन्छ घर, अनि हामीहरू खान्छौँ. पसलतिर छुट्छ, त्यही भएर
पैसै छुट्ने हो, पैसा भन्दा त्यतातिर गर्नु पर्यो. अब नयाँ जोडीहरू अहिले जन्मदिने दिन मनाउने, त्यसपछि विवाह भएको दिन मनाउने, एकअर्कालाई उपहार आदान प्रदान गर्ने गर्छन्, यहाँहरूको हुन्छ त्यस्तो
भन्नाले? त्यो हुन्छ भनौँ, कहिले काहीँ अब त्यो यिनीहरूको बर्थडेमा गिफ्ट सिफ्ट दिने आग्रह गरौँ, त्यो त भइरहेको छ.
गिफ्ट पनि पसलमै हुन्छ, एउटा छानेर समाएर हिँड्ने होला
होइन, सबभन्दा सजिलो एउटा छानेर लग्यो किन्यो. अब यिनीहरूले अब कहिले काहीँ मलाई यो किनिदियो भने आफ्नै पसल त छानेर लग्यो पनि भयो त भन्ने सजिलो.
किनेको मान्ने हो त त्यसलाई, त्यो गिफ्टलाई?
नाइ, त्यो किनेको जस्तै मानिन्न, अनि हजुरले छुट्टै किनेर ल्याइदिनुहोस् अनि त्यही नै मलाई लाग्छ भन्यो भने नाइ कपडै हो के अरे तिमीले लाउने, त्यही तिमीले ल्याएकोमा एउटा रोज न भन्नुहुन्छ, त्यो चाहिँ नमजा लागिरहेछ भएको छैन.
उहाँको लागि त नयाँ हुने नै भयो, बाहिरबाट ल्याउनु पर्यो, पसलमा छैन
होइन, उहाँको लागि चाहिँ नयाँ जस्तो लाग्छ होला, मेरो लागि चाहिँ आफैले छानेको आफैलाई गिफ्ट जस्तो लाग्दैन, त्यही भएर अब आउने बर्थडेमा स्पेसल बाहिरबाट किनेरै ल्याइदिनु पर्यो साँच्चै.
अब त्यसको लागि त कपडा त बाहिरबाट किन्ने कुरा भएन, अलि धातु अलि बहुमूल्य चिजै किन्नु पर्ने भयो बाहिरबाट.
जस्तो जे किने पनि बाहिरकै चिज किनेर होइन, अब जस्तै मैले कस्मेटिक गर्दिनँ, कस्मेटिकको सामान भए पनि हुन्छ, पैसा भए सुन भए पनि हुन्छ, जे भए पनि
भनेपछि अर्को बर्थडेमा सोध्न आउनु पर्ने.
नआउनु पर्ने भयो. अब
त्यो
अब अर्को बर्थडेमा यसो विचार पुऱ्याउनु पर्ला. अब
कसैले कुन महिना कहिले आउँछ
कुन महिना
यादै छैन क्या?
यादै भएन फेरि.
अहिले सम्झिराखेपछि कहिले हो?
मङ्सिर 9 गते.
मङ्सिर 9 गते रहेछ.
आउँदै रहेछ.
अब आएपछि अब त्यो हेर्नु पर्ला, विचार गर्नु पर्ला.
यहाँहरूको जीवनमा नि कुनै अविस्मरणीय क्षण छ खुसीको दुःखको यहाँहरूले सम्झिरहने?
मलाई बिहा गरेर ल्याएर मेरो सासु उहाँले मलाई छोडेर जानुभयो 2 वर्षमा. त्यो चाहिँ मलाई एकदम दुःखको कुरै छ भनौँ. मैले कसैलाई पनि चिन्थेन, यहाँ कसैलाई झ्याम्मेको पनि थिएन, किनकि म यहाँ बस्दै बस्थेन. म उतै कोलपुर नै बस्थेँ, कोलपुर ब्रान्च प्लान इन्टरनेसनलको त्यही अफिसमै. अनि म उतै नै ऊ गर्थेँ, खालि फ्राइडे आउँथेँ अनि सन्डे र सटरडे होलिडे हुन्थ्यो. अनि म चाहिँ मन्डेको दिन बिहान जान्थेँ. त्यसो गरेको भएर पनि, यहाँ नबसेको भएर पनि मैले कसैलाई पुऱ्याए त्यति झ्याम्मे थिइनँ. र
2 वर्ष विवाह भएको भए पनि झ्याम्मिनु भएको?
झ्याम्मे थिएन. त्यही भएर मलाई एकदम अचम्म लाग्थ्यो. पछि चाहिँ म जब यहाँ बसेँ, मुवा बित्नुभयो, त्यसपछि मलाई घर व्यवहार सम्हाल्नु पर्ने भयो. त्यतिखेर चाहिँ अनि म बसेपछि अलिअलि झ्याम्मिएँ. सबभन्दा दुःखको कुरा त मेरो सासु मलाई बहुत माया गर्नुहुन्थ्यो. मलाई हरमेसा भन्नुहुन्थ्यो, म तिमीलाई काखमा राख्ने हो, काखैमा राखेर मेरो बुहारीलाई बुहारी नै छोरी बनाएर राख्ने हो, मेरो बुहारी हो भनेर खालि खुब माया गर्नुहुन्थ्यो. त्यही चाहिँ दुःखको कुरा छ. कहिल्यै ठकठक ठुल्ठुलो पनि भएन. अब त्यो पनि फेरि धेरै नबसेको भएर पनि होला सायद, मुवासित त्यस्तो केही नभएको भएर अझै पनि दुःख लाग्छ.
यहाँको कुनै छ क्षण त्यस्तो खुसीको दुःखको?
भनौँ के, मलाई त त्यति ऊ त भएन. त्यही नै उनीहरूले भनेकै कुरो, त्यही दुःखको कुरो,
खुसी
सन्तान हुँदाखेरि खुसीको कुरा हुन्छ नि. अब आमा बित्दाखेरि अलिक दुःखको कुरै त्यही नै छेडो.
अब नयाँ जोडीहरू छन् जसले भर्खर विवाह गर्छन् होइन, अब अहिले त झन् सामाजिक रूपमा छिट्टै विवाह गर्ने अनि केटाकेटी छिट्टै छुट्टिएर पनि बस्ने देखिया छ होइन, यसलाई हटाउनको लागि यो वैवाहिक सम्बन्धमा चाहिँ बढी जसो के कुरामा विचार पुर्याउनु पर्छ? यहाँहरूको अनुभवले के सिकाउँछ उहाँहरूलाई?
अब त्यो त थाहा छैन हेर्छु होइन. अब कस्तो भनेपछि आफ्नै छोरी पनि अब 10 क्लासमा पढ्ने भइसकिन्, त्यो त मलाई नि थाहा छैन. तर चाहिँ बिहा भन्ने कुरा चाहिँ पढेर लेखेर आफ्नो खुट्टामा उभिएर गरेकै राम्रो लाग्छ मलाई चाहिँ होइन. महिलाहरूले नै, विशेष केटीहरूले नै ध्यान पुऱ्याउनु पर्छ. केटाहरू त केटैहरू भइहाले होइन, केटीहरूले नै ध्यान पुऱ्याएर जो पनि छन् छोरी बेटीहरू सबैजनाले, मैले अहिले बिहा गर्ने होइन, मैले पढ्न पर्छ, म आफ्नो खुट्टामा उभिनु पर्छ अनि बल्ल बिहा गर्ने हो भनेरै बिहा गरे पनि त्यो सफल भएको छ. जो अब 9 मा पढ्दै 10 मा पढ्दै बिहा गरेछन् उनीहरूको चाहिँ धेरै जसोकै घरबार छ बिग्रेछ. त्यो चाहिँ मैले देखेछु है.
परिपक्व भएर
बिहा गरेको चाहिँ राम्रो लाग्छ. अब कसै कसैले अब सुन्नु भएर उहाँले यस्तो भन्नुभयो भनेर त्यसलाई नराम्रो नसोचिदिनु होला होइन. मेरो खालि एउटा सल्लाह र सुझाव मात्रै हो. मलाई चाहिँ त्यस्तो लाग्छ किनभने आफूले पनि मैले पनि त्यही गरेँ होइन. मैले पनि
सामाजिक रूपमा त्यस्ता उदाहरणहरू पनि छन् जो परिपक्व भएर विवाह गर्छन् त्यो राम्रो भएछन्
होइन. त्यो चाहिँ राम्रो भएछन्. अब परिपक्व भएर नगर्नेहरूको अब घरबार बिग्रेको भएर पनि त्यस्तो लाग्छ. अनि मैले छोरीलाई पनि सम्झाइराख्छु, बेला बेला भनिराख्छु होइन, मेरो पनि छोरी छ अनि हो मम्मी हो भनेर त भन्छन्, तर पनि भाग्यको खेल हो. कसैको त भाग्यमा पनि लेखेर बिहा भन्ने कुरा एउटा लेखेर पनि ल्याउनु पर्दो रहेछ होइन, अनि एउटा मृत्यु भन्ने कुरा पनि लेखेर ल्याउनु पर्दो रहेछ. त्यो कसैले देखेर भनेर हुने रहेनछ होइन, त्यो पनि हो जस्तो पनि लाग्छ. तर पनि अझै पनि भाग्यलाई दोष दिएर बस्नुभन्दा पनि अझै राम्रो चाहिँ आफू परिपक्व भएर बिहा गरेको चाहिँ राम्रो लाग्छ मेरो सन्देश.
के गर्नुपर्छ अझ पुरुषहरूले के कुरामा विचार पुऱ्याउनु?
बच्चा बच्चीहरू अब उमेर पुगेर परिपक्व भएर होइन, अब त्यो अब 8 क्लासमा 7 क्लासमै गएर भाग दिने ऊ गरिदिने त्यस्तो गर्नुभन्दा किन 20-22 वर्ष पुगेर परिपक्व भएर आफू पढेर लेखेर बल्ल बिहादान गर्यो भने राम्रो होला भन्ने.
ल अब हामी कार्यक्रमको अन्तिममा छौँ. यहाँहरूको अन्तिममा एउटा गीत सुन्छौँ रोजाइमा छ कुनै?
सुन्न त सुन्छौँ हामीहरूले गीत त तर चाहिँ अब कुन गीत भन्ने भने सबै गीत सुन्छौँ. आधुनिक गीत त त्योमा अब एउटा हो भन्ने चाहिँ थाहा छैन. जुनसुकै गीत पनि सुन्छौँ.
यहाँसम्म आइदिनु भयो, यहाँसँग रमाइलो कुराकानी भयो, यहाँलाई धेरै धेरै धन्यवाद.
हस् हजुरलाई पनि धेरै धेरै धन्यवाद.
हजुरलाई पनि धेरै धेरै धन्यवाद.
आजका लागि कार्यक्रम हाम्रो जोडीबाट विदा माग्ने बेला हुनै लागेको छ। कार्यक्रममा आज हामीले वीरेन्द्रनगर निवासी रैसा सपिङ सेन्टरका संचालक नरेन्द्र कुमार कार्की र उहाँका धर्मपत्नी लक्ष्मी कार्कीको जीवन भोगाईका क्रममा आएका उतार चढाव, तिता मिठा अनुभवका साथै रमाइला क्षणहरूका बारे भलाकुसारी गर्यौं। यदि तपाईँ पनि हाम्रो कार्यक्रममा सहभागी भएर आफ्नो जीवन भोगाईका अनुभव हामीसँग साट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ। त्यसका लागि हाम्रो ठेगाना हो कार्यक्रम हाम्रो जोडी, रेडियो भेरी एफएम 98.6 102.7 MHz, वीरेन्द्रनगर 8 सुर्खेत। तपाईँले हामीलाई टेलिफोन मार्फत पनि सम्पर्क गर्न सक्नुहुन्छ। त्यसका लागि हाम्रो सम्पर्क नम्बर रहेको छ 083-522-445। अब हामी कार्यक्रमको अन्त्यतिर आइपुगेका छौँ। जाँदा जाँदै आजका हाम्रा अतिथिको रोजाइमा रहेको यो गीत तपाईँका लागि छोड्दै अर्को हप्ता नयाँ जोडीका साथ रमाइलो कुराकानी गर्न आउने नै छौँ। तबसम्मका लागि प्राविधिक साथीहरूलाई धन्यवाद दिँदै तपाईँको दाम्पत्य जीवन सुखमय बितोस् यही कामनाका साथ म दिपा बिदा हुन्छु। हस्त, नमस्ते।